بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کی ہندی سیوا کے سبھی شروتاؤں کو زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتاؤں، آج کے کاریکرم کا شبھارمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 207 سے 209 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پایا ہے شری سبز علی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد، ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد، يا أيها الذين آمنوا ادخلوا في السلم كافة اتبعوا خطوات الشيطان إنه لكم عدو فإن زللتم من بعد ما جاءتكم البينات فاعلموا أن الله عزيز حكيم، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور لوگوں میں وہ بھی ہے جو ایشور کی مرضی کے لیے اپنی جان بیچ دیتا ہے، اور ایشور اپنے بندوں کے پرتی اتینت کرونا میں ہے۔ ہے ایمان والو، تم سب پورن روپ سے اسلام میں پرویشٹ ہو جاؤ، اور شیطان کے پچنوں کا انسرن نہ کرو، کہ نسندیہ وہ تمہارا کھلا ہوا شترو ہے۔ پھر یدی تم اسپشٹ نشانیوں کے آ جانے کے بعد بھی لڑکھڑا گئے तो जान लो कि निसंदेह ईश्वर अत्यंत प्रभुत्वशाली और तत्वदर्शी है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, आज रविवार है, दिसंबर की 12, आज़र की 21 और जमादिसानी की 7 तारीख। कार्यक्रमों की रूपरेखा आप नोट कर लें। पहले हम आपको विगत की ही भांति विश्व समाचार सुनवाएंगे। अंतर्राष्ट्रीय समाचारों के बाद आप सुनेंगे कार्यक्रम अनमोल बातें, और अनमोल बातों के बाद राजनीतिक चर्चा होगी। राजनीतिक चर्चा के उपरांत साप्ताहिक कार्यक्रम पेश किया जाएगा, कुरान ईश्वरीय चमत्कार, और सभा के अंत में हम आपको एक अन्य साप्ताहिक कार्यक्रम सुनवाएंगे आज कल। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। आपको ये बताते चले कि हमारे इन कार्यक्रमों को आप वेबसाइट पर भी अपनी सुविधा के अनुसार देख सकते हैं, parstoday.com/hi। इन कार्यक्रमों पर आप अपनी प्रतिक्रियाएं हमें भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। तो अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा है कि वास्तविकताओं को बदलकर अत्याचारों को अत्याचारी दर्शाने के दुश्मन प्रयास कर रहा है। ईरान के परमाणु वार्ताकार का कहना है कि हम परमाणु समझौते से कम किसी भी चीज को स्वीकार नहीं करेंगे। तालिबान ने इस्लामी सहयोग संगठन से अपनी सरकार को मान्यता दिलवाने की मांग की है। राहुल गांधी का कहना है कि मैं हिंदुत्ववादी नहीं बल्कि हिंदू हूं। अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। इस्लामी क्रांति के वरिष्ठ नेता का कहना है कि झूठ और वास्तविकता में फेर बदल करके शत्रु अत्याचारियों को अत्याचारग्रस्तों के स्थान को बदल देता है। रविवार को नर्सों का एक गुट और शहीद स्वास्थ्य कर्मियों के परिजन तेहरान में इस्लामी क्रांति के वरिष्ठ नेता की सेवा में उपस्थित हुए। इस मुलाकात में आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई ने कहा कि अगर वास्तविकताओं को बयान नहीं किया गया तो फिर दुश्मन वास्तविकताओं में फेर बदल करके अत्याचारियों और अत्याचारग्रस्तों के स्थानों को बदल देगा। सर्वोच्च नेता ने हजरत जैनब सलामुल्लाह अलैहा के व्यवहार और उनके कथनों को महिलाओं की महानता, उनके अध्यात्म और बौद्धिक शक्ति का परिचायक बताया। उन्होंने क्रांति के इतिहास, पवित्र प्रतिरक्षा और सामाजिक वास्तविकताओं सहित पिछले 42 वर्षों के दौरान घटने वाली घटनाओं की जानकारी देने को आवश्यक बताते हुए कहा कि अगर ऐसा न किया जाए और कुछ अवसरों पर ऐसा नहीं किया गया तो फिर दुश्मन आम जनमत में अपनी घड़ी हुई बातों को फैलाकर अत्याचारियों और अत्याचारग्रस्तों के स्थानों को बदल देते हैं। वरिष्ठ नेता के अनुसार इस प्रकार से वो अपनी अत्याचारपूर्ण कार्रवाइयों का औचित्य पेश करते हैं। ईरान के विदेश उपमंत्री और वरिष्ठ परमाणु वार्ताकार का कहना है कि परमाणु समझौते से कम पर कोई बात नहीं होगी। علی باقری اکنی کا کہنا تھا کہ پرمانو سمجھوتا ہماری ریڈ لائن ہے۔ ودیش اپ منتری اور پرمانو وارتاکار نے سپشٹ کیا ہے کہ ایران پرمانو سمجھوتے سے کم کسی بھی چیز کو سویکار نہیں کرے گا۔ انہوں نے پریس ٹی وی سے بات کرتے ہوئے کہا کہ ہم پرمانو سمجھوتے سے کم پر کسی بھی چیز کے لیے راضی نہیں ہوں گے اور یہ ایران کی ریڈ لائن ہے۔ انہوں نے کہا کہ ہم وارتا کے اس دور میں امریکہ کے نئے رویے کو پرکھیں گے اور اسی آدھار پر اپنی رائے بنائیں گے۔ ایران کے ورشٹھ پرمانو وارتاکار نے کہا وینا میں چھ چرن کی وارتا اور چھ دور کی وارتا کے آدھار پر تیار ورک شیٹ میں دونوں پکشوں کے بیچ کچھ مت بھید باقی ہیں جس کے بارے میں اچ استر پر فیصلہ لیے جانے کی ضرورت ہے اور یہ ابھی تک وارتا کی میز پر حل نہیں ہوا ہے۔ آئی آر جی سی کے سینئر کمانڈر نے کہا ہے کہ ایران کا رکشا ادیوگ پوری طرح سے لکشپورن اور رن نیتک آدھاروں پر ہے۔ جنرل حسین سلامی نے بندر عباس میں 110 یدھک اسپیڈ بوٹس اور میزائل لانچر آئی آر جی سی کی سمندری بیڑے میں شامل کیے جانے کے کارکرم میں کہا کہ امریکہ اور اس کے گھٹکوں کی اتیاچار پورن پرتبندھوں کے باوجود ایران اپنی رکشا شکتی میں وردھی کرتا جا رہا ہے۔ آئی آر جی سی کے کمانڈر نے کہا کہ اتگرہنکاری شکتیوں اور سامراج وادیوں نے اسلامی دیشوں کے سروتوں کو لوٹنے کے لیے مدھیہ پور اور اتری افریقہ میں اپنا قدم رکھا اور اسلامی گڑتنت ایران نے اس دردناک سچائی سے پاٹھ سیکھتے ہوئے اپنی سوادھینتا کی رکشا اور رکشا شکتی میں وردھی کا سنکلپ کیا ہے۔ عراق کے چناؤ پریڑاموں کے خلاف پردرشنوں کی کال دینے والی کمیٹی نے اعلان کیا ہے کہ ورشٹھ شیعہ دھرم گرو نے سنیوکت راشٹر سنگھ کے پرتندھی سے ملنے سے انکار کر دیا۔ المعلومہ ویب سائٹ کی رپورٹ کے انوسار عراقی چناؤ پریڑاموں کے خلاف ویروتھ پردرشن کا پربندھ کرنے والی کمیٹی نے اعلان کیا ہے کہ عراق کے ورشٹھ شیعہ دھرم گرو آیت اللہ سیستانی نے سنیوکت راشٹر سنگھ کی پرتندھی جنین پلاسخارت سے جو پوتر نگر نجف کے دورے پر تھی ملنے سے انکار کر دیا۔ اس کمیٹی نے اپنے بیان میں کہا ہے کہ آیت اللہ سیستانی کی اس کاروائی پر آشچر نہیں ہونا چاہیے بلکہ سارے راج نیتاؤں پارٹیوں اور سوشل ورکس کو ورشٹھ دھرم گرو کا انوسرن کرتے ہوئے سنیوکت راشٹر سنگھ کی راجدوت کا بائیکاٹ کرنا چاہیے اور ان سے ملاقات نہیں کرنی چاہیے۔ افغانستان کی انتریم طالبان سرکار نے اسلامی سہیوگ سنگٹھن سے اپنی سرکار سویکار کیے جانے کی مانگ کی ہے۔ افغانستان کی سرکاری سماچار ایجنسی آوا کی رپورٹ کے انوسار طالبان کی انتریم سرکار کے پروکتا ذبیح اللہ مجاہد نے اسلامی دیشوں سے اپنے اچھے سمبندھوں کی اور سنکیت کیا۔ انہوں نے اسلامی سہیوگ سنگٹھن کے سدسیہ دیشوں سے اپیل کی ہے کہ وہ اپنی اگلی بیٹھک میں افغانستان میں طالبان سرکار کا سمرتھن کریں اور اسے مانیتا دیں۔ یہ ایسی حالت میں ہے کہ پاکستان کے ودیش منتری شاہ محمود قریشی نے کچھ دن پہلے کہا تھا کہ اسلامی سہیوگ سنگٹھن جاری مہینے میں افغانستان کے بارے میں آپاتکالین بیٹھک آیوجت کرے گا اور افغانستان کے آرتھک تتھا مانویہ سنکٹ میں ادھک پھنسنے سے روکنے کے پریاس کرے گا۔ بھارت کے راجستھان راجیہ کی راجدھانی جے پور میں کانگریس پارٹی نے آج مہنگائی ہٹانے کی مانگ کو لے کر راشٹر ویاپی مہا ریلی کا آیوجن کیا۔ اس ریلی میں راہل گاندھی نے لوگوں کو ہندو اور ہندوتوادی کا انتر سمجھایا۔ انہوں نے کہا کہ بھارت ہندوؤں کا دیش ہے، ہندوتوادیوں کا دیش نہیں ہے۔ انہوں نے کہا کہ سن 2014 سے دیش میں ہندوتوادیوں کا راج ہے، اب ہندوؤں کا راج واپس لانا ہوگا۔ انہوں نے ہندو اور ہندوتوادیوں میں فرق بتاتے ہوئے کہا کہ مہاتما گاندھی ہندو تھے اور ناتھو رام گوڈسے ہندوتوادی۔ مہنگائی ہٹاؤ ریلی کو سمبودھت کرتے ہوئے راہل گاندھی نے یہ بھی کہا کہ میں ہندوتوادی نہیں ہوں بلکہ میں ہندو ہوں۔ پردھان منتری نریندر مودی و ان کے 3-4 متروں نے 7 سال سے دیش کو برباد کر دیا ہے، دیش میں مہنگائی ہے، درد ہے اور یہ کام ہندوتوادیوں نے کیا ہے۔ ہندوتوادیوں کو کسی بھی حالت میں ستا چاہیے۔ ہندو اور ہندوتواد کو دو الگ الگ شبد بتاتے ہوئے راہل گاندھی نے کہا کہ جس طرح سے دو جیووں کی ایک آتما نہیں ہو سکتی، ویسے ہی دو شبدوں کا ایک مطلب نہیں ہو سکتا، کیونکہ ہر شبد کا ایک الگ مطلب ہوتا ہے۔ انہوں نے کہا کہ ہندو وہ ہے جو کسی سے نہیں ڈرتا اور سب کو گلے لگاتا ہے۔ بھارتی پردھان منتری کے ٹویٹر ہینڈل سے بٹکائن کے بارے میں کیے گئے ٹویٹ سے ہنگامہ مچ گیا۔ حالانکہ بعد میں پردھان منتری کاریالے نے صفائی پیش کرتے ہوئے کہا ہے کہ پردھان منتری کا ٹویٹر ہینڈل ہیک کر لیا گیا تھا۔ بھارتی پردھان منتری کے اس ٹویٹر ہینڈل سے کیے گئے ٹویٹ میں کہا گیا تھا کہ بھارت نے آدھیکارک طور پر بٹکائن کو قانونی مانیتا دے دی ہے اور سرکار بھی 500 BTC خرید کر لوگوں میں بانٹ رہی ہے۔ پردھان منتری کاریالے نے رویوار تڑکے بتایا کہ کچھ ہی منٹوں کے لیے نریندر مودی کے ٹویٹر ہینڈل کو ہیکرز نے ہیک کر لیا تھا۔ امریکہ میں آنے والے وناشکاری طوفان نے اس دیش کے کئی راجیوں کو پربھاوت کیا اور 100 سے ادھک لوگوں کی جان لے لی۔ 300 کلومیٹر کی گتی سے آنے والے اس طوفان کے کارن اب تک کم سے کم 80 لوگوں کی جان جا چکی ہے۔ کینٹکی راج سے شنیوار کی شام آرمبھ ہونے والے اس طوفان کے کارن اس راج میں کم سے کم 70 لوگ اپنی جان گنوا چکے ہیں۔ اس طوفان میں مالی نقصان بھی بہت ادھک ہوا ہے۔ الینوئس میں امیزن کے گودام کی چھت وہاں کے کرمچاریوں پر گر پڑی، جس کے کارن کم سے کم 6 لوگوں کی موت ہو گئی۔ بھارت میں کسان آندولن کے سماپت ہوتے ہی عراق کے کسانوں نے آج سے ایک آندولن آرمبھ کیا ہے۔ عراق کی موازین ویب سائٹ کے انوسار دکشنی عراق کے کسانوں نے آج سے اپنا آندولن آرمبھ کر دیا ہے۔ پانی کی بھاری کمی کو لے کر عراق کے بسرا پرانت کے میسان نگر سے یہ آندولن آرمبھ ہوا ہے۔ کسانوں نے عراق سرکار کو کیول 48 گھنٹے کا الٹیمیٹم دیا ہے۔ کسانوں کا کہنا ہے کہ سرکار نے اگر 48 گھنٹوں کے بھیتر ان کی مانگیں نہیں پوری کی تو وہ آگے کی کارروائی شروع کر دیں گے۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ انمول باتیں۔ دوستوں، کارکرم انمول باتیں کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہے۔ قائم رضوی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم نیتکتا کے بارے میں ورشٹھ نیتا کے وچار پر چرچا کریں گے۔ اسلامی کرانتی کے ورشٹھ نیتا سفلتا اور وفلتا کے سمبندھ میں 2 بندوؤں کی اور سنکیت کرتے ہیں۔ وہ کہتے ہیں کہ ایشوری بھے اور وشواس 2 ایسی چیزیں ہیں جن کے مادھیم سے نہ کیول کوئی ویکتی بلکہ ایک راشٹر بھی سفلتا ارجت کر سکتا ہے۔ وہ کہتے ہیں کہ انہی 2 چیزوں کے مقابلے میں 2 انیہ باتیں ہیں جو وناش کا کارن بنتی ہیں۔ ان کو اپنانے سے وناش، کمزوری، اپمان اور اسی پرکار کی برائیوں کا سامنا کرنا پڑ سکتا ہے۔ ارتھات یدی ایشوری بھے اور وشواس سے مکتی اور سفلتا ملتی ہے تو اس کے وپریت لالچ تتھا کالپنک وچاروں سے وناش ہوتا ہے۔ لالچ اور کنجوسی آپس میں ایک دوسرے سے ملے ہوئے ہیں۔ لالچ بہت ہی بری اور خطرناک چیز ہے۔ لالچ کے کارن منش نجی ہتوں کو سادھنے میں لگ جاتا ہے۔ ایسی استھتی میں اس کے لیے حرام اور حلال میں کوئی انتر ہی نہیں رہ جاتا۔ لالچی ویکتی کا ادیش کیول ادھک سے ادھک پیسہ کمانا ہوتا ہے۔ وہ یہ نہیں سوچتا کہ پیسہ کس مارگ سے آ رہا ہے، وید مارگ سے یا اوید مارگ سے۔ वरिष्ठता कहते हैं कि विश्वास के मुकाबले में काल्पनिक विचार होते हैं जिन्हें अरबी भाषा में अमल कहा जाता है। इस स्थिति में मनुष्य मजबूती से कदम रखने के बजाय कल्पनाओं में रहने लगता है। वो कल्पनाओं में रहते हुए अपने विचारों को मूल्यवान समझता है। वो इस भ्रांति का शिकार हो जाता है कि वो जो कुछ सोचता है वो सब कुछ ठीक है, हालांकि ये सारी बातें विनाश का कारण बनती हैं।
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
श्रोतो, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। फिलिस्तीन के बीता शहर में 6 महीने से कम की अवधि में नवा फिलिस्तीनी शहीद हो गया, जिसे अतिघनकारी ज़ायनी सैनिकों ने शहीद कर दिया। इस फिलिस्तीनी शहीद की जमीन जबले सबीह नामक इलाके में है, जिस पर अवैध कॉलोनी के ज़ायनियों ने कब्जा कर लिया। बीता इलाके के निवासी फिलिस्तीनी हर शुक्रवार को इस जमीन को हासिल करने के लिए सड़कों पर निकलकर प्रदर्शन करते हैं।
शहीदों
फ्रांस में एक अस्पताल में 57 साल की एक महिला की मौत से, जो कोरोना वायरस से संक्रमित थी, हड़कंप मच गया है, क्योंकि उसके पास वैक्सीन के दोनों डोज प्राप्त करने के पेपर्स थे, मगर ये पेपर्स जाली थे।
Une femme atteinte du Covid est prise en charge à l'hôpital de Garches.
भारत नियंत्रित कश्मीर के पूर्व मुख्यमंत्री महबूबा मुफ्ती राज्य के जवानों के साथ आज एक बैठक करना चाहती थी, पर उसकी अनुमति उन्हें नहीं दी गई। प्रशासन ने कहा है कि कोरोना के खतरे के भय से ऐसा निर्णय किया गया है, परंतु महबूबा मुफ्ती ने कहा है कि सरकार अगर वास्तव में कोरोना के खतरे से भयभीत है तो दूसरी पार्टियों को बैठक करने की अनुमति क्यों दी जाती है,
क्योंकि अगर हम भी समझौता करते तो आज हमें कोविड के दहम पे कोविड के बहाने।
फिलिस्तीन के बीता शहर में 6 महीने से कम की अवधि में नवा फिलिस्तीनी शहीद हो गया, जिसे अतिघनकारी ज़ायनी सैनिकों ने शहीद कर दिया। इस फिलिस्तीनी शहीद की जमीन जबले सबीह नामक इलाके में है, जिस पर अवैध कॉलोनी के ज़ायनियों ने कब्जा कर लिया। बीता इलाके के निवासी फिलिस्तीनी हर शुक्रवार को इस जमीन को हासिल करने के लिए सड़कों पर निकलकर प्रदर्शन करते हैं। खालिद सबन्ना की रिपोर्ट पेश करें साथी अख्तर अब्बास।
फिलिस्तीन के बीता शहर में 6 महीने से कम समय में ये नवा फिलिस्तीनी शहीद है, जिसे अतिक्रमणकारी ज़ायनी सैनिकों ने शहीद कर दिया। इस फिलिस्तीनी शहीद की जमीन जबले समी नामक इलाके में है, जिस पर अवैध कॉलोनी के ज़ायनियों ने कब्जा कर लिया है। बीता इलाके के निवासी हर शुक्रवार को निकलकर सड़कों पर जमीन को हासिल करने के लिए प्रदर्शन करते हैं। बीता के निवासी एक फिलिस्तीनी नागरिक यासिर का कहना है कि उस फिलिस्तीनी व्यक्ति की जमीन पर कब्जा कर लिया था, जबले सभी इलाके में उसके पिता की भी जमीन थी जिस पर कब्जा कर लिया गया। वो अपना हक और अपनी जमीन लेने के लिए घर से निकला। हम फिलिस्तीनी अरबी और अंतर्राष्ट्रीय पक्षों से अपील करते हैं कि हमारा साथ दें और बीता में बहने वाली खून की नदियाँ रुकवाएं। उसकी उम्र 28 साल थी। वो हर प्रदर्शन में शामिल हुआ। उसने तीर और धनुष से प्रतिरोध किया। उसने अपनी जमीन पर कब्जा करने वाले इसराइली सैनिकों पर पथराव भी किया। उसका ये कहना बहुत मशहूर हुआ कि हम जबले सभी से नहीं निकलेंगे, यहाँ से निकलेंगे तो इसराइलियों ने उसके सिर में गोली मारी और उसी गोली से وہ شہید ہو گیا۔
لو کل نستشهد کل اهل بیتا،
ایک انے فلسطینی ناگرک خلیل بیتاوی کا کہنا ہے کہ اگر بیتا کے رہنے والے سارے لوگ شہید ہو جائیں تب بھی ہم ایک انچ زمین سے پیچھے نہیں ہٹیں گے۔ میں اسرائیل کی جیل میں تھا، ہم نے وہاں دیکھا کہ وہ کس طرح ہمارے ساتھ برتاؤ کرتے ہیں، ان میں تنک بھی دیا نہیں ہے۔ ایشور شہید پر کرپا کرے اور ہم پوری طاقت سے شہید کے راستے کو جاری رکھیں گے۔ اسرائیل نے بنا کسی رحم کے اس کو شہید کر دیا۔ خالد صبرنا، IRIB نیوز، فلسطین۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
فرانس میں ایک اسپتال میں 57 سال کی ایک مہیلا کی موت سے، جو کورونا وائرس سے سنکرمت تھی، ہڑکمپ مچ گیا ہے، کیونکہ اس کے پاس ویکسین کے دونوں ڈوز پراپت کرنے کے پیپرز تھے، مگر یہ پیپرز جعلی تھے۔ میڈیا رپورٹ بتاتی ہیں کہ فرانس میں ان دنوں 250 سے 300 یورو تک دے کر بہت آسانی سے ویکسینیشن کے پیپرز پراپت کیے جا سکتے ہیں۔ شاہ سوار حسینی کی رپورٹ پیش کرنا، ساتھی احمد عباس۔
فرانس میں ایک اسپتال میں 57 سال کی ایک مہیلا کی موت سے، جو کورونا سے سنکرمت تھی، ہڑکمپ مچ گیا ہے، کیونکہ اس کے پاس ویکسین کے دونوں ڈوز پراپت کرنے کے پیپرز تھے، مگر پیپرز جعلی تھے۔ میڈیا رپورٹیں بتاتی ہیں کہ فرانس میں ان دنوں 250 سے 300 یورو دے کر بہت آسانی سے ویکسینیشن کے پیپرز حاصل کیے جا سکتے ہیں۔ انمان ہے کہ اب تک لگ بھگ 3000 لوگوں نے اس طرح کے جعلی پیپرز حاصل کیے ہیں۔ یہ تب ہے کہ جب فرانس میں اس سمے کورونا کی 5ویں لہر بہت تیزی سے بڑھ رہی ہے۔ نئے سال اور راشٹرپتی چناؤ کو دیکھتے ہوئے لوگوں کی چنتا اور بھی زیادہ ہو گئی ہے۔ فرانسیسی سرکار اسی ہفتے سے کورونا کی روک تھام کے لیے آنشک لاک ڈاؤن سے جڑے کچھ نئے نیم لاگو کرنے پر وچار ومرش کر رہی ہے۔ فرانسیسی یوا کا کہنا ہے کہ ان حالات میں سرکار کے فیصلوں میں ورودھابھاس ہے، جو سمجھ سے باہر ہے۔ ایک دن کہا جاتا ہے کہ بہت خطرناک ہے، دوسرے دن اس کے وپریت بات کہی جاتی ہے۔ فرانس کے سواستھ وبھاگ کا کہنا ہے کہ ہر 1 لاکھ لوگوں میں سنکرمتوں کی در دیکھی جائے تو تیسری اور چوتھی لہر کی تلنا میں یہ در آگے بڑھ چکی ہے۔ 3 سے 6 سال کے بچوں میں یہ در 1030 تک پہنچ گئی ہے، اور 30 سال سے 39 سال کے لوگوں کے بیچ یہ در 661 تک ہے، اور اوسطاً 475 تک پہنچ چکی ہے۔ ان دنوں فرانس میں روزانہ 55,000 نئے معاملے سامنے آ رہے ہیں۔ مرنے والوں کی سنکھیا 150 سے 200 کے بیچ ہوتی ہے۔ اس سمے فرانس کے اسپتالوں میں 14,000 سے ادھک کورونا کے مریض ایڈمٹ ہیں، جن میں 2,000 سے ادھک کی استھتی نازک ہے۔ فرانس میں کورونا کی 5ویں لہر سے حالات اتنے خراب ہو گئے ہیں کہ رویوار کے دن بھی لوگ لمبی لمبی لائنوں میں لگ کر کورونا کا ٹیسٹ کروانے پر مجبور ہیں۔ پیرس سے IRIB کے لیے شہ سوار حسینی کی رپورٹ۔
بھارت نیتت کشمیر کے پورو مکھیہ منتری محبوبہ مفتی راجیہ کے جوانوں کے ساتھ آج ایک بیٹھک کرنا چاہتی تھیں، پر اس کی انومتی انہیں نہیں دی گئی۔ پرشاسن نے کہا ہے کہ کورونا کے خطرے کے بھے سے ایسا نرنے کیا گیا ہے، پرنتو محبوبہ مفتی نے کہا ہے کہ سرکار اگر واسطو میں کورونا کے خطرے سے بھیبیت ہے تو دوسری پارٹیوں کو بیٹھک کرنے کی انومتی کیوں دی جاتی ہے۔
پرشاسن نے آج سری نگر میں بوتپور ستاداری دل PDP کو جن سبھا کرنے کی انومتی نہیں دی، جس کے ورودھ میں پارٹی کارکرتاؤں نے زوردار پردرشن کیے۔ पार्टी के अध्यक्ष महबूबा मुफ्ती के निवास पर एक जनसभा आयोजित करने का निर्णय कई दिवस पहले ही इस दल ने दिया था, परंतु पुलिस ने पार्टी के वरिष्ठ अधिकारियों को सूचित किया कि कोविड के पेश नजर उन्हें ये जनसभा आयोजित करने की अनुमति नहीं होगी और महबूबा मुफ्ती ने हुकूमत के इस निर्णय का शदीद अल्फाज में तनकीद करते हुए कहा कि दरअसल उनके जनसभा को जानबूझकर असफल बनाने का प्रयास है। उन्होंने प्रश्न पूछा कि प्रशासन अगर वाकई कोविड फैलने का खतरा समझ रही है तो बाकी दलों को इस तरह के जनसभाएं आयोजित करने की अनुमति क्यों कर दी जा रही है। ज्ञात रहे आज तड़के ही पुलिस और प्रशासन ने महबूबा मुफ्ती के निवास के तमाम दरवाजों को सील किया था, जबकि सड़कों पर खारदार तार भी लगाई गई थी। पुलिस और प्रशासन ने एक ऑर्डर भी महबूबा मुफ्ती को दिया जिसमें यह कहा गया कि कोविड के पेश नजर उन्हें जनसभा आयोजित करने की अनुमति नहीं होगी। अगर जो प्रशासन ने पीडीपी के जनसभा को कोविड के पेश नजर रोका है, परंतु जम्मू कश्मीर के विभिन्न क्षेत्रों में आज भी कई दल जनसभाएं आयोजित कर रहे हैं जिस पर पीडीपी का कार्यकर्ता काफी नाराज नजर आ रहे हैं।
ये खाली कुर्सियां आपको जम्मू कश्मीर के हालात का तस्वीर पेश कर रही है, जहां पर आज जो हमारा यूथ के साथ मीटिंग होनी थी और उसको जिस तरह इस सरकार ने आज सैबोटाज किया ये कहकर कि कोविड है, जब यहां दूसरी जमातें प्रोग्राम करती हैं, मीटिंग्स करती हैं, उनके लिए कोविड नहीं होता है, पर जब हम अपने बच्चों के साथ में बात करना चाहती थी, उनका हाल जानना चाहती हूं, तो उस वक्त इनको कोविड याद आ जाता है, सैबोटाज किया जाता है और ये नए नए तरीके ढूंढे जा रहे हैं कि यहां के नौजवान को किस तरह से उसके इख्तियारात को खत्म किया जाए, यहाँ का नौजवान किस तरह जमहूरियत से दूर रहते हुए तशद्दुद का रास्ता इख्तियार करे ताकि इनके लिए उनको मारना पीटना आसान हो जाए, उनको जेल में डालना आसान हो जाए। यही तो ये करते आए हैं पिछले 3 साल से। नौजवान का घर में दम घुटता है, बाहर निकलना चाहता है, उसको आने नहीं देते हैं, और अगर वो आ जाता है तो या तो गोली या डंडे का शिकार हो जाता है या उसको जेल में बंद कर देते हैं। आज हमारे हजारों नौजवान रियासत के अलग अलग वादी के अलग अलग इलाकों से हमारे पास आना चाहते थे, क्या कर वो बात सुनना चाहते थे, बात करना चाहते थे, जम्मू कश्मीर के हालात की बात करना चाहते थे, मगर आपने देखा कि किस तरह से आपको मेरे पास आने नहीं दिया। मैं अपने नौजवानों से कहना चाहती हूँ, अपने बच्चों से कहना चाहती हूँ, ये जानबूझ के आपको धकेल रहे हैं ताकि आप तशद्दुद का रास्ता इख्तियार करें, ताकि आप इनके लिए आसान हो जाए कि आप पे ये डंडा चलाए, आपके ये गोली चलाए, मगर हमने हार नहीं मानी, हमने घुटने नहीं टेकने इनके सामने। जदोजहद करेंगे, पुरअमन जदोजहद करेंगे, जमहूरी निजाम में जदोजहद करेंगे, क्योंकि अगर हम भी समझौता करते तो आज हमें कोविड के दहम पे कोविड के बहाने घर के अंदर मीटिंग करने से रोका नहीं।
इस बीच पीडीपी के कार्यकर्ताओं ने श्रीनगर के विभिन्न क्षेत्रों में प्रशासन के इस निर्णय पर जोरदार प्रदर्शन किए। श्रीनगर में पार्टी मुख्यालय के सामने दर्जनों कार्यकर्ताओं ने प्लेकार्ड्स उठाकर इस निर्णय के विरोध में सड़कों पर आकर प्रदर्शन करने का भरपूर प्रयास किया, जो पुलिस ने असफल बना दिया। सिप्ति मोहम्मद हसन, रेडियो तेहरान, सिरिल।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारी सभा का अंतिम कार्यक्रम होगा आजकल, पर उससे पहले आप सुनिए साप्ताहिक कार्यक्रम कुरान ईश्वरीय चमत्कार।
वास्तव में यह कुरान वह मार्ग दिखाता है जो सबसे ज्यादा सीधा है, और ईमान वालों को जो अच्छे काम करते हैं शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
قرآن ایشوری چمتکار۔
प्रिय श्रोताओं, कार्यक्रम कुरान ईश्वरी चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह मरियम की आयत नंबर 12 और 13 की तिलावत सुने।
या यहया खुदिल किताब बिकुवा वआतैनाहुल हुक्म सबिया वहनानम मिन लदुन्ना वजका वकान तकिया।
हे यहिया, ईश्वर की किताब को दृढ़ता से पकड़े रहो, और हमने यहिया को बचपन में ही पैगंबरी व तत्वदर्शिता और अपनी ओर से उन्हें कृपा व पवित्रता प्रदान की, और वे ईश्वर से डरने वाले थे।
पिछले कार्यक्रम में हमने कहा था कि ईश्वर ने अपने पैगंबर हज़रत ज़करिया अलैहिस्सलाम की प्रार्थना को स्वीकार किया, और उनके तथा उनकी पत्नी के बहुत वृद्ध होने के बावजूद उन्हें एक पुत्र प्रदान किया। ईश्वर ने उस बच्चे का नाम यहिया भी स्वयं निर्धारित किया।
ये आयतें कहती हैं कि ईश्वर ने इस बच्चे को तथ्यों व तत्वदर्शिता को समझने के लिए बड़ी प्रबल बुद्धि प्रदान की थी। वे बड़े ही पवित्र व सभी से प्रेम करने वाले व्यक्ति थे। उन्हें ईश्वर की ओर से इस बात का आदेश था कि वे अपने समय की आसमानी किताब अर्थात तौरात के आदेशों के क्रियान्वयन के लिए हर संभव प्रयास करें, तथा उस किताब को लोगों के समझाने के लिए बहुत गंभीरता से काम लें।
अलबत्ता ईश्वर का यह आदेश केवल हजरत याहिया से विशेष नहीं था, और कुरान मजीद ने विभिन्न आयतों में ईश्वरीय पैगंबरों के अनुयायियों को आसमानी किताब का ज्ञान प्राप्त करने तथा उसे क्रियान्वित करने के माध्यम से जीवन में गंभीर प्रयास करने की सिफारिश की है, तथा ईश्वरीय आदेशों के पालन में हर प्रकार की ढिलाई से रोका है।
इन आयतों से हमने सीखा कि पैगंबरों वह उनके अनुयायियों का दायित्व है कि वे धार्मिक आदेशों को व्यवहारिक बनाने में गंभीर व दृढ़ रहें, तथा समाज में ईश्वरीय धर्म की रक्षा करें।
दूसरों के साथ प्रेम और ईश्वर के बंदों के प्रति स्नेह का व्यवहार एक ईश्वरीय गुण है, जिसे वो अपने प्रिय बंदों को भी प्रदान करता है।
आइए अब सूरह मरियम की आयत नंबर 14 और 15 की तिलावत सुने।
وَبَرًّا بِوَالِدَيْهِ وَلَمْ يَكُنْ جَبَّارًا عَصِيًّا وَسَلَامٌ عَلَيْهِ يَوْمَ وُلِدَ وَيَوْمَ يَمُوتُ وَيَوْمَ يُبْعَثُ حَيًّا।
اور یحییٰ اپنے ماتا پتا کے پرتی بہت ادھک بھلائی کرنے والے تھے، اور لوگوں کے پرتی ادنڈی و اوگیا کاری نہیں تھے، तो उन पर सलाम हो जिस दिन उनका जन्म हुआ, जिस दिन उनकी मृत्यु होगी, और जिस दिन वे जीवित करके पुनः उठाए जाएंगे।
ईश्वर इन आयतों में हजरत यहिया की विशेषताओं का उल्लेख करते हुए कहता है कि वे अपने पालनहार से डरने वाले थे, अपने माता पिता के साथ बड़ा भला व्यवहार करते थे, और लोगों के साथ भी घमंड और कड़ाई से नहीं बल्कि प्रेम व स्नेह का व्यवहार करते थे।
आगे चलकर आयतों में हर मनुष्य के जीवन के तीन महत्वपूर्ण कालखंडों की ओर संकेत करते हुए कहा गया है कि ईश्वर ने इन तीनों चरणों में उसके लिए सुरक्षा उपलब्ध कराई है। पहला चरण जन्म या इस संसार में आने के समय का है, दूसरा चरण मृत्यु या इस संसार से वापस जाने का समय है, और तीसरा चरण प्रलय के दिन ईश्वर के समक्ष न्यायपूर्ण हिसाब किताब का समय है। ये ऐसा दिन होगा कि सभी लोग जीवित होंगे और उन्हें वास्तविक जीवन प्रदान किया जाएगा।
इस प्रकार की आयतों में प्रयोग किए गए सलाम शब्द का तात्पर्य केवल शाब्दिक व जबानी सलाम नहीं है, बल्कि इसका अर्थ सुरक्षा व शांति है, जो इस बात का कारण बनती है कि मनुष्य हर उस बात से दूर रहे जो उसकी प्रकृति से मेल नहीं खाती।
इन आयतों से हमने सीखा कि माता पिता के साथ भलाई सभी का दायित्व है, और इस मामले में कोई भी अपवाद नहीं है, चाहे वो उच्च सामाजिक या ईश्वरीय पद पर ही क्यों ना आसीन हो।
स्वस्थ जीवन व सुरक्षित मृत्यु, पवित्रता, माता पिता के साथ भलाई और पाप व उद्दंडता से दूरी की छाया में ही प्राप्त होती है, और सभी लोग इस प्रकार के कार्य करके लोक परलोक में अपने जीवन की सुरक्षा को सुनिश्चित बना सकते हैं।
إلهي الله
آئیے اب سورہ مریم کی آیت نمبر 16 اور 17 کی تلاوت سنیں۔
وَاذْكُرْ فِي الْكِتَابِ مَرْيَمَ إِذِ انْتَبَذَتْ مِنْ أَهْلِهَا مَكَانًا شَرْقِيًّا فَاتَّخَذَتْ مِنْ دُونِهِمْ حِجَابًا فَأَرْسَلْنَا إِلَيْهَا رُوحَنَا فَتَمَثَّلَ لَهَا بَشَرًا سَوِيًّا۔
اور ہے پیغمبر، اس کتاب میں مریم کا بھی الیکھ کیجئے جب وہ اپنے پریجنوں سے دور ہو کر بیت المقدس کے پوروی چھور کی اور چلی گئیں۔ انہوں نے اپنے اور ان کے بیچ ایک پردہ ڈال دیا، تو ہم نے مریم کی اور اپنا دودھ بھیجا جو ان کے سمکش ایک اچھے بھلے منشے کے روپ میں پرکٹ ہوا۔
حضرت یحییٰ علیہ السلام کی جیونی کے سنکشپت ورنن کے پشچات ان آیتوں سے حضرت عیسیٰ مسیح علیہ السلام کی جیونی آرمبھ ہوتی ہے۔ حضرت یحییٰ اور حضرت عیسیٰ میں کئی سمانتائیں ہیں جن کا الیکھ اگلی آیتوں میں کیا جائے گا۔
ان آیتوں میں سب سے پہلے پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کو سمبودھت کرتے ہوئے کہا گیا ہے کہ اس کتاب میں اور اس سورے میں، جس کا نام سورہ مریم ہے، عیسیٰ مسیح کی ماتا حضرت مریم علیہ السلام اور ایشور کی آتما کی گھٹنا کا ورنن کیجئے کہ جو اپنے پریجنوں سے الگ ہو کر ان کے بیت المقدس میں اپاسنا کے لیے جانے سے آرمبھ ہوئی۔ حضرت مریم نے سوئم کو دوسروں سے الگ کیا اور اپنے تتھا دوسروں کے بیچ ایک پردہ ڈال دیا تاکہ ایشور کی اپاسنا کے لیے انہیں ایکانت پراپت رہے۔
ایشور کی اچھا سے ایشور کا ایک اتیانت پریے فرشتہ سندر منشی کے روپ میں ان کے سمکش پرکٹ ہوا، جسے دیکھ کر حضرت مریم بھیبھیت اور ہت پرب ہو گئیں کہ کس پرکار یہ ویکتی ان کے ایکانت میں آ گیا۔ اس کے آگے کی گھٹنا کا ورنن اگلے کارکرم میں کیا جائے گا۔
ان آیتوں سے ہم نے سیکھا کہ آدھیاتمک درجوں اور پریپورنتا تک پہنچنے میں استری و پروش کے بیچ کوئی انتر نہیں ہے۔ پیغمبری ایسا دائتو ہے جو ایشور نے مہیلاؤں کے کندھوں پر نہیں رکھا ہے، انیتھا سبھی آدھیاتمک و بھوتک گنوں کی پراپتی میں استری و پروش ایک سمان ہیں۔
جبرائیل و انی فرشتے پیغمبروں کے اترکت بھی دوسروں کے پاس جاتے ہیں تتھا ان سے بات کرتے ہیں۔
مہیلائیں آدھیاتمک گن و پرتشٹھا پراپت کر کے اس استھان تک پہنچ سکتی ہیں کہ فرشتے ان کے پاس آئیں اور ان سے بات کریں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ آج کل
دوستوں، کارکرم آج کل کو لے کر اپستھت ہیں سواتی اور اختر عباس کا سلام سویکار کریں۔ آج ہم افغانستان میں دھارمک انماد اور اتیواد کو وستار دینے کے کارکوں کے بارے میں چرچا کریں گے۔
دوستوں، پچھلے کارکرم میں ہم نے آپ کو بتایا تھا کہ افغانستان میں 28 اپریل 1978 کے ودروہ کے بعد سے پہلے وہاں پر وہابیت اور سلفیت کی اپستھتی کس طرح سے ہوئی تھی، اور اب ہم 28 اپریل 1978 کے ودروہ کے بعد افغانستان میں وہابیت کے پھیلنے اور اس کی جڑیں مضبوط ہونے کے بارے میں آپ کو بتانے جا رہے ہیں۔ افغانستان کی جنتا لگ بھگ ایک شتابدی پہلے وہابیت سے پرچت ہونے لگی تھی۔ افغانستان میں وہابیت کا اتہاس 1912 تک جاتا ہے۔ سن 1912 میں سعودی عرب سے شیخ شارع مدینہ سے کیندری ایشیا کے فرغانہ گھاٹی پہنچے۔ وہاں پہنچ کر استھانیہ لوگوں کے بیچ شیخ شارع نے وہابیت کا پرچار آرمبھ کر دیا۔ کچھ سمے تک وہابیت کا پرچار ایوم پرسار کرنے کے بعد فرغانہ گھاٹی میں شیخ شارع کے کئی انویائی پیدا ہو گئے۔
بعد میں ان کے یہی سمرتھک افغانستان کے قبائلی کھیتروں بدخشاں، کونر، خوست اور نورستان جیسے کھیتروں میں پہنچے۔ اس پرکار سے افغانستان میں وہابیت کا پرویش ہو چکا تھا، کنتو 28 اپریل 1978 کے بعد افغانستان میں ایک کمیونسٹ سرکار کے گٹھن کے بعد سے وہاں پر وہابیت ادھک پھولی اور پھلی۔ کمیونسٹوں کے ورودھ جہاد کے ساتھ ہی افغانستان میں وہابیت اور چرم پنتھ دونوں ہی سمانانتر روپ میں پھیلنے لگے۔ بعد میں افغانستان میں جہاد کو کچھ عرب دیشوں نے ہائی جیک کر لیا۔
سعودی عرب کے نیتروتو میں عربوں نے دو راستوں سے افغانستان پر اپنی وچار دھارا کو تھوپنے کا پریاس کیا، ایک تو مدرسوں اور مسجدوں کا نرماڑ تتا دوسرے افغانستان میں جہاد کے نام پر جہادیوں کی سویچھا سے اس میں بھاگیداری۔ افغانستان میں وہابیت کو بڑھاوا دینے اور اس دیش کو ایران کی اسلامی کرانتی کے پربھاؤ سے روکنے کے ادیش سے سعودی عرب نے وہاں پر اربوں ڈالر کا پونجی نویش کیا۔
سوویت سنگھ کی سینا سے جہاد کرنے کے لیے سعودی عرب کی دو بینکوں نے ویاپک استر پر آرتھک یوگدان کیا، جن کے نام اس پرکار ہیں، دارول مالول اسلامی اور دلالول برکا۔ سن 1981 اور 1982 میں ستھاپت ہونے والی یہ بینکیں پروپکاری سنستھاؤں اور سرکار سے پیسہ لے کر افغانستان کے جہاد میں لگاتی تھی۔
وہابیت کا پرچار کیول خیبر پختونخوا اور بلوچستان تک ہی سیمت نہیں تھا، بلکہ پاکستانی پرانتوں، پنجاب اور سندھ کے ونچت کھیتروں میں اسکول اور مسجدوں کے مادھیم سے ورشوں تک جاری رہا۔ سعودی عرب کی مدد سے چلنے والے مدرسوں کے چھاتروں کو جہاد کرنے کے لیے افغانستان بھیجا جاتا تھا۔
اس بارے میں انتراشٹریہ معاملوں کے ایک جانکار شری شفیعی کہتے ہیں کہ سعودی عرب کے وہابیوں نے افغانستان میں جہاد کے کال میں بلوچستان پرانت میں شرنارتھیوں کے کئی کیندر استھاپت کیے تھے، جہاں سے وہ آرتھک سہایتا کی آڑ میں وہابی وچاردھارا کا پرچار کرتے تھے۔ سعودی وہابی کتابوں، بھاشنوں، ویڈیو اور چتروں کے مادھیم سے سنی مسلمان پلائن کرتاؤں کو وہابیت کی اور آکرشت کرتے تھے۔
پاکستان میں وہابیت کے پھیلنے کا مکھی کارن سعودی عرب کے ساتھ اس دیش کے گہرے سمبندھ تھے۔ پاکستان کے بھوتپورو پردھان منتری ذوالفقار علی بھٹو کے کال میں اس دیش میں وہابیت کا پرویش اپنے آرمبھک چرم میں تھا، لیکن پاکستان کے سینک شاسک جنرل ضیاء الحق کے دور میں یہ اپنے چرم پر پہنچ چکا تھا۔
سعودی وہابیوں نے ستمبر 1989 سے افغانی شرنارتھیوں کی مانوتا پریمی سہایتا کی آڑ میں پاکستان کے خیبر پختونخوا اور بلوچستان میں بہت سے کیندر استھاپت کیے، جن کا کام وہابی سنسکرتی کو پھیلانے کے ساتھ ہی ساتھ شیعہ ویروتی وچاردھارا کو بھی لوگوں کے بیچ پرچلت کرنا تھا۔ دوسری اور پاکستان میں دیوبندی پنتھ کے پھیلاو اور وہاں پر وہابیت کے بڑھتے پرچار کے کارن اس دیش میں اتیوادی دھارمک گٹوں کی استھاپنا تیز ہو گئی۔
آرتھک سہایتا اور وہابی کیندروں کی استھاپنا کے ساتھ ہی ساتھ عرب کے اسلام وادی کمیونزم کا مقابلہ کرنے کے لیے پہلے تو پاکستان جاتے اور وہاں پر سینے پرشکشن حاصل کرنے کے بعد افغانستان میں یدھرت مجاہدوں کے ساتھ مل کر یدھ آرم کرتے تھے۔ بہت ہی کم سمے میں افغانستان میں عرب مجاہدوں کی سنکھیا 20,000 سے ادھک ہو گئی۔
अफगानिस्तान के युद्ध में अरब जगत से स्वेच्छा से मुसलमानों को वहां पर लाने में जिन लोगों ने बहुत ही महत्वपूर्ण एवं सक्रिय भूमिका निभाई है उनमें डॉक्टर अब्दुल्ला यूसुफ एजाम का नाम अधिक लिया जाता है। वे एक फिलिस्तीनी संघर्षकर्ता थे। अब्दुल्ला यूसुफ ने मिस्र के अल अजहर विश्वविद्यालय से इस्लामी क्षेत्र में डॉक्टरेट की डिग्री हासिल की थी।
1980 के दशक के आरंभ में अफगानिस्तान में जिहाद के वाजिब होने का फतवा देकर उन्होंने युवाओं में जिहाद के लिए उत्सुकता पैदा कर दी। डॉक्टर यूसुफ ने सन 1984 में पाकिस्तान और अफगानिस्तान के सीमावर्ती क्षेत्र में मकतबतुल खदमा नामक संस्था का गठन किया। इस संस्था का काम फंड उपलब्ध कराना, सैन्य प्रशिक्षण दिलवाना और जिहादियों को आकर्षित करना था। डॉक्टर यूसुफ की इसी संस्था की अमेरिका सहित विश्व के 35 देशों में शाखाएं थीं।
जिहादी बलों को जिहाद के लिए अफगानिस्तान तक लाने में जिन लोगों ने महत्वपूर्ण भूमिका निभाई उनमें से एक मिस्र के शेख उमर अब्दुल रहमान थे। सन 1989 में कुछ अज्ञात लोगों द्वारा डॉक्टर अब्दुल्ला यूसुफ एजाम की हत्या के बाद उनकी संस्था की जिम्मेदारी शेख उमर अब्दुल रहमान ने संभाली। अफगानिस्तान में जिहाद को अधिक व्यापक बनाने में जिस व्यक्ति का नाम अंतर्राष्ट्रीय स्तर पर मशहूर हुआ वह था ओसामा बिन लादेन। लादेन ने अफगानिस्तान में संघर्षरत मुजाहिदों के लिए व्यापक स्तर पर वित्तीय सहायता की।
सऊदी अरब की एक यूनिवर्सिटी में इंजीनियरिंग की पढ़ाई के दौरान ओसामा बिन लादेन इस्लामी विचारधारा से अवगत हुए। वो अब्दुल्ला एजाम, हसन अल बन्ना, मौदूदी और सैयद कुतुब जैसे विद्वानों की शिक्षाओं से प्रभावित हुए। ओसामा बिन लादेन ने अपनी पढ़ाई छोड़ दी और अफगानिस्तान में पूर्व सोवियत संघ के सैनिकों से जिहाद करने के लिए पहले पाकिस्तान पहुंचे। उन्होंने पेशावर में मकतबतुल खदमा नामक संस्था के माध्यम से उल्लेखनीय आर्थिक सहायता की। इसी के साथ ओसामा बिन लादेन के प्रयासों से ही पाकिस्तान और अफगानिस्तान में कई सैन्य प्रशिक्षण केंद्र खोले गए। ओसामा बिन लादेन द्वारा बनाए गए प्रशिक्षण केंद्रों में खलदान, सादिक, सैदा, खालिद बिन वलीद, अल मासदा और अल फारूक के नाम उल्लेखनीय हैं।
ओसामा बिन लादेन के एक सहयोगी ऐमन अज़वाहिरी ने जिहादियों को अतिवाद की ओर मोड़ने में उल्लेखनीय भूमिका निभाई। मिस्र के अज़वाहिरी ने इस्लाम को अतिवाद का रूप देने में बहुत प्रयास किए। बिन लादेन पर उसका बहुत प्रभाव था। ऐमन अज़वाहिरी अल अजहर विश्वविद्यालय के एक प्रोफेसर का बेटा था जो एक सर्जन था। अज़वाहिरी के दादा अल अजहर के इमाम थे और उसके चाचा अरब संघ के पहले महासचिव थे। अलकायदा में ऐमन अज़वाहिरी के प्रवेश से यह आतंकवादी संगठन बहुत तेजी से रेडिकलिज्म की ओर बढ़ा। अब अलकायदा ने आतंकवादी गतिविधियों को अधिक तेज कर दिया।
इस बारे में एक जानकार फवाज जर्जिस कहते हैं कि सलफी वहाबियों और इख्वानुल मुस्लिमीन की सैनिक शाखा के बीच समन्वय होने के कारण अफगानिस्तान का युद्ध अतिवाद की ओर मुड़ गया। इस वैचारिक गठबंधन ने अफगानिस्तान में जिहादी प्रक्रिया को अतिवाद में झोंकने के साथ ही साथ दशकों बाद तक इसी हिंसक प्रक्रिया को जारी रहने दिया। वे कहते हैं कि अफगानिस्तान के युद्ध में इसमें भाग लेने वाले योद्धाओं को हिंसा और चरमपंथ की ओर अग्रसर किया।
अरब के शेखों के लिए जिहाद का अवसर अफगानियों और वहां पर युद्ध करने वालों को वहाबी और सलफी विचारधारा से निकट करने का बहुत अच्छा अवसर सिद्ध हुआ। हालांकि उनको वहाबियत के विस्तार के बारे में वैसे परिणाम तो नहीं मिल पाए जैसे वे चाहते थे, किंतु फिर भी अपनी भ्रष्ट विचारधारा को फैलाने में वे किसी सीमा पर सफल रहे। वे अरब जो जिहाद के लिए अफगानिस्तान जाया करते थे उनमें से अधिकांश वहाबी सलफी विचारधारा से प्रभावित होते थे, जिसके कारण उनमें विशेष प्रकार की कठोरता पाई जाती थी। हालांकि अधिकांश अफगानी हनफी मत के अनुयायी थे जिनको धार्मिक दृष्टि से कट्टर नहीं माना जाता। इसके बावजूद अरबों और अफगानियों के बीच समन्वय होना विचित्र बात है।
Thank you. اس بارے میں افغانستان کے معاملوں کے جانے مانے راجنیتک ٹیکہ کار ملا زہی کا کہنا ہے کہ عربوں اور افغانوں کے بیچ کیول ایک بات ہی ان کو ایک پلیٹ فارم پر رکھ سکی تھی، وہ شیعوں سے ان کی دشمنی، حالانکہ دونوں پکش دشمن کو الگ الگ نگاہ سے دیکھتے تھے۔ عربوں کا لکش اپنی وچار دھارا کو ادھک سے ادھک پھیلانا تھا، جبکہ افغان اپنے دیش کی رکشا اور اس کو کمیونسٹوں کے ہاتھوں سے واپس لینے کے لیے یدھرت تھے۔
ایسے میں کہا جا سکتا ہے کہ دونوں پکشوں کے بیچ درشٹیکون اور وچار دھارا کا مدبید اب بھی پایا جاتا ہے۔ اس سمے افغانستان میں داعش یا خراسان داعش کے نام سے جو گٹ سکریہ ہے، اس کا مکھیہ لکش اپنی درشٹیگت اسلام کو انیہ کھیتروں میں پھیلانا ہے، جبکہ طالبان ادھک تر اس دیش کی سمپربھوتا اور اس کی ایکتا کے لیے تتھا اپنے دیش سے ودیشی سینکوں کو نکالنے پر دھیان کیندرت کیے ہوئے ہے۔
دوستوں، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اختر رضوی اور سواتی کو اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ابھی آپ نے ہمارا جو کاریکرم سنا وہ آپ کو کیسا لگا، اس بارے میں آپ ہمیں ضرور بتائیے گا۔ ہمارا ای میل آئی ڈی آپ نوٹ کر سکتے ہیں، hindi@ws.irib.ir۔ ہماری ویب سائٹ ہے parstoday.com/hi۔ تو دوستو، اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے اب ہم انومتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔Thank you.